नमस्कार श्रोताहरू, अनि यो रातको सु रात्रि सँगै हामी उपस्थित भइसकेका छौँ कार्यक्रम भोइस अफ साङ्ग्रा लिएर। सदा चाहिँ आइतबार 9:30 भएको छ घडीको सुईमा। तपाईँहरूलाई आज हामी गीत सङ्गीत र समाचार सुनाउनेछौँ। सदा चाहिँ हामीसँग भुटान नेपालबाट समाचार रहनेछन् र हामीसँग आज विशेष रूपमा अरुण उपत्यकासँग सम्बन्धित गीतहरू रहनेछन्। कृपया अबको एक घन्टा यो अवधिभर बाहिर नजानुहोला, तपाईँका साथमा हुनेछौँ म इन्द्र अनि म साथी देवी, आज नयाँ साथी आएको छ यहाँ, हामी तपाईँहरूको साथमा रहनेछौँ। कार्यक्रममा सदा चाहिँ हामी खबरबाट सुरु गर्छौँ।
आजको भोइस अफ साङ्गेला कार्यक्रममा समाचार सुरु गर्छु म देवी पोखरेल। सुरुमा भुटान सम्बन्धी समाचार। भुटान सरकारले भुटानबाट हुने ताँबाको निर्यातमा रोक लगाएको छ। सरकारले ती उत्पादनलाई दिने सर्टिफिकेट अफ ओरिजिन सिओ जारी नगरेपछि निर्यातमा रोक लागेको हो। निर्यातकर्ताहरूका अनुसार सर्टिफिकेट अफ ओरिजिन बिना हङकङ, इन्डिया र सिङ्गापुरका आयातकर्ता भुटानका उत्पादन स्वीकार गर्दैनन्। भुटानबाट निर्यात हुने ताँबाको निर्यातका कारण देशमा अहिले भारू अभाव समस्या सिर्जना भएको भन्ने सरकारको भनाइ छ। तर निर्यातकर्ताहरू यो स्वीकार गर्न तयार छैनन्। उनीहरूका अनुसार निर्यातले भारू आर्जन मद्दत पुर्याइरहेको थियो। निर्यात बन्द भएपछि यो समस्या छन् सर्किने उनीहरूको भनाइ छ। यी कम्पनीहरूले भारतमा तयार भएका ताँबाको सामानहरू भुटानमा प्याक गरेर हङकङ र सिङ्गापुर जस्ता तेस्रो मुलुकमा निर्यात गर्ने गरेका छन्। देशमा हाल 6 ताँबो उद्योगहरू रहेका छन् जसमा 80 बढी भुटानीहरूले जागिर पाएका छन्।
सर्वाङमा रेबिज रोग फैलिएको छ। जिल्ला कार्यालयले एउटा सूचना जारी गरेर सो रोगका कारण जिल्लामा 2 पशु मरेको जानकारी दिएको छ। सूचना जारी भएपछि रेबिज रोगको जाँच गराउन 150 मानिस अस्पताल पुगेका छन्। जिल्ला कार्यालयले सूचनामा ती पशुको दुध खाने सबैलाई स्वास्थ्य जाँच गराउन भनेको छ। जाँच गराउन आउनेमध्ये केहीलाई एन्टी रेबिज भ्याक्सिन दिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ती पशुको दुध खानेहरूलाई एन्टी रेबिज भ्याक्सिन दिएको हो। तर अस्पतालले एन्टी रेबिज भ्याक्सिन सकिएको कारण अब आउने बिरामीका लागि औषधि नभएको बताएको छ। दुध खाने जतिलाई 5 एन्टी रेबिज भ्याक्सिन लगाउने अस्पतालले जनाएको छ। ती पशुहरूको दुध सर्वाङटार र छिमेक गाउँहरूमा पनि बेच्ने गरिएको छ। स्वास्थ्य सम्बन्धी अर्को समाचारमा, आफ्नो स्वास्थ्यबारे सामान्य जानकारी राख्नका लागि सरकारले हाते किताब विद्यार्थीहरूलाई बाँड्ने भएको छ। यसका लागि 1,70,000 पुस्तक छापिसकिएको सरकारले जनाएको छ। हरेक विद्यार्थीले क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेट लिन जाँदा यो पुस्तक अनिवार्य रूपमा देखाउनुपर्ने सरकारले जनाएको छ। यो पुस्तक सेन्टर फर रिसर्च इन्स्टिच्युटले स्वास्थ्य मन्त्रालय, युनिसेफ र डब्लुएचओको सहयोगमा तयार पारेको हो। सबै तहका विद्यार्थीलाई यस्तो किताब बाँड्ने भनिएको पनि अहिलेलाई पिपीदेखि कक्षा 6 विद्यार्थीलाई मात्र बाँडिने तयारी गरिएको छ। यसका साथै सरकारले यसै वर्ष कक्षा 7-12 विद्यार्थीको स्वास्थ्य जाँच गराउने भएको छ।
सन् 1990 आन्दोलनपछि खेदाइएका भुटानीहरूको जमिनमा सरकारले 5,088 व्यक्तिलाई बाँडेको छ। भुटान न्युज सर्भिसका अनुसार 1997 2008 बिचमा यो जमिन बाँडिएको हो। संस्थाले दिएको अपुष्ट जानकारी अनुसार साम्चीमा सबैभन्दा बढी जमिन बाँडिएको छ। त्यो जिल्लामा 2,194 जमिन बाँडिएको छ। प्रति व्यक्तिलाई 5 एकरका हिसाबले जमिन दिएको छ। सर्वाङ जिल्लामा 1,585 व्यक्तिलाई यसरी देखाइएका नागरिकको जमिन बाँडिएको छ। यसरी जमिन पाउने व्यक्तिको सङ्ख्या चिराङमा 859 छ भने दागानाङमा 450 छ। यो जमिनका खास गरी पूर्वका सार्चभरूलाई राखिएको छ। अरू भागबाट आउने थोरै भुटानीले मात्र यसरी जमिन पाएका छन्। दिएको जमिन तुरन्त खनजोत नगरे उनीहरूको नाममा दर्ता नहुने सरकारले जनाएको छ। तर यी नयाँ हकवालाहरूले त्यो जमिनमा बस्न अन्कनाइरहेका छन्। उनीहरूलाई भूमिगत समूहले धम्क्याएका कारण उनीहरू सो जमिन स्वीकार गर्न तयार भइरहेका छैनन्।
अब नेपाल सम्बन्धी खबर। माओवादीका अवकाश प्राप्त लडाकुहरूको बुधबार राति लमहीमा सम्पन्न राष्ट्रिय भेलाले अवकाश प्राप्त जनमुक्ति सेना केन्द्रीय संयोजन समिति गठन गरेको छ। 6 डिभिजन सह कमान्डर नेप बहादुर कुँवर विवेकको संयोजकत्वमा गठित समितिमा बटालियन कमान्डर भन्दा माथिका सबै लडाकु रहेका छन्। समितिले पार्टीमा लडाकुको भूमिका, पार्टीमा बढिरहेको विकृतिका विकृतिमा सुधार लगायतका कामहरू गर्ने भएको छ। भेलाले अवकाश रोजेका लडकुलाई पार्टीमा सम्मानजनक स्थान दिनुपर्ने, घाइते अपाङ्ग लडकुहरूलाई राहत प्याकेज तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ। भेलामा माओवादीका महासचिव रामबहादुर थापा बादल, स्थायी समिति सदस्य नेत्र विक्रम चन्द लगायतका मोहन वैद्य पक्षीय नेताहरूको उपस्थिति थियो। भेलामा देशभरका 7 डिभिजनबाट प्लाटुन कमान्डरभन्दा माथिका 400 बढी लडाकुहरू सहभागी थिए। अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर व्यवस्था गरेकाले भेला गरेर समिति चयन गरिएको 5 डिभिजन सहकमान्डर रामलाल रोकाले बताउनुभयो।
नेकपा एमाले शान्ति र संविधानको प्रक्रिया नटुङ्गेसम्म आफ्ना शीर्ष नेता तथा सभासदहरूलाई विदेश जानबाट रोक लगाएको छ। नेताहरूको ठुलो टोली विदेश जान लागेका समाचार सार्वजनिक भएर त्यसको आलोचना बढेपछि एमाले उक्त निर्णय गरेको हो। एमाले संसदीय दलको बिहिबार बसेको बैठक उक्त प्रस्ताव उप छलफल गरेर सर्वसम्मत ढङ्गले शान्ति र संविधान प्रक्रिया नटुङ्गेसम्मका लागि नेताहरूको विदेश भ्रमण रोक लगाउने निर्णय गरेको हो। युवा सभासदहरूले नेताको विदेश भ्रमणप्रति आपत्ति जनाएका छन्। अध्यक्ष जलनाथ खनालले विदेश भ्रमणमा रोक लगाइएको सर्वसम्मत निर्णय सुनाएका छन्। पार्टीको यो निर्णयअनुसार शुक्रबार स्विजरल्यान्ड जाने तयारीमा रहेका ईश्वर पोखरेल, भीम रावल, प्रदीप गेवाली र उषा कला राईको भ्रमण रद्द गरेको छ। पोखरेल र रावल भने सेना समायोजन विशेष समितिका सदस्य पनि हुन्। समितिमा रहेका अन्य पार्टीका नेताहरू समेत विदेश जाने भएपछि समितिको बैठकलाई कोरम नपुग्ने स्थिति रहेको थियो।
आजलाई भोइस अफ साङ्गेलामा समाचारको पालो यति नै। तपाईँ अहिले रेडियो एडलेयर 101.5 मेगाहर्जको यो तरङ्गमा भोइस अफ साङ्गेला सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइन मार्फत radio.edlay.edu.au मार्फत संसारभर सुन्न सक्नुहुन्छ भने हामीलाई तपाईँको फुर्सदको समयमा ipajournal.com पनि सुन्न सक्नुहुन्छ। अब भने गीत सङ्गीतको पालो आएको छ देवीजी, होइन?
हजुर, अब गीत सङ्गीत प्रस्तुत गरौँ होला
श्रोताहरूलाई। अघि नै हामीले जानकारी गराइसक्यौँ, हामी विशेषतः आज अरुण उपत्यका गीतहरू बजाउने गर्छौँ। सुरुमा म बजाउँदैछु घिन्ताङ घिन्ताङ भन्ने यो मिठो लोक भाका पञ्चे बाजाको।
हजुर श्रोताहरू, यो थियो अरुण उपत्यका लोक सांस्कृतिक समूहको एउटा रमाइलो लोक सांस्कृतिक भाका,
साह्रै मिठो पञ्चे बाजा पूर्वेली भाका। सायद श्रोताहरू तपाईँलाई थाहा छ होला, मलाई विश्वास छ पूर्वेली लोक संस्कृति जगेर्नामा अरुण उपत्यकाको महत्त्वपूर्ण योगदान रहेको छ। अरुण उपत्यकाले यति धेरै लोक भाकाहरू पूर्वेली क्षेत्रबाट समेटेको छ, अरुण उपत्यका वरिपरि गाइने धेरै लोक भाकाहरू समेटेको छ। यदि अरुण उपत्यका थिएन भने अरुण उपत्यकामा पाइने ती लोक भाकाहरू सायद आज हाम्रो यो कानमा गुन्जिने थिएन होला
पक्कै पनि।
तर अहिलेको अवस्थामा देवीजी भन्नुहोस् न, कस्तो अवस्थामा रहेको छ अरुण उपत्यका, त्यसको बारेमा अलिकति छलफल गरौँ न।
अरुण उपत्यका लोक सांस्कृतिक समूह पूर्व अरुण उपत्यकामा अवस्थित छ जस्तो लाग्छ। यो समूह एक सांस्कृतिक समूह लोक भाकाहरू जगर्ना गरेर लोक भाकाहरू नेपाली सम्पूर्ण विश्वभरि रहने नेपालीहरूलाई लोक भाकाहरू गुन्जाएर चर्चित हुने एक समूह मानिन्छ।
हजुर,
खासै भन्ने हो भने यसले पूर्वका लोक भाका मात्र होइन,
हजुर,
नेपालभरि जति रहन्छन्, जति छन्, जति भाकाहरू छन् पूर्व पश्चिम उपत्यका, काठमाडौँ उपत्यका जति लोक भाकाहरू छन् तिनीहरूलाई उठाएर एल्बम वर्षमा एकटा दुईवटा लोक भाकाका एल्बमहरू निकाल्ने गर्छन्। उनीहरूको विशेष गीतमा चाहिँ मैले नेपालमा हुँदाखेरि धेरै सुने पनि हो, यहाँ आएर चाहिँ अब स्रोत छैन हामीसँग सुन्ने वास्तवमा।
हजुर, त्यही भएर पनि श्रोताहरू तपाईँलाई यति मिठा लोक भाका, यति मधुर धुनहरू हामीले घरिघरि सुनाउने प्रयास गरेका छौँ। आज मिठो लाग्दै होला हामीले यो सन्ध्याकालीन यो अवसरमा तपाईँलाई मिठा पूर्वेली लोक भाकाहरू अरुण उपत्यकाको सुनाउने प्रयास गरेका छौँ। अब दुःख लाग्दो कुरो चाहिँ के भने श्रोताहरू, अरुण उपत्यका अहिले अस्तित्वमा रहन सकेको छैन, खास गरी आर्थिक कारण होइन त देवीजी?
मैले मेरो जानकारीमा आएअनुसार आर्थिक कारणले नै उहाँहरूको समूह चल्न सकिरहेको नसकिरहेको
अहिलेको अवस्था हो,
अवस्था आइरहेको छ।
सायद हामी नेपाली संस्कृति, नेपाली लोक भाका होइन, यो गीतको भाकालाई होइन, यसलाई चाहिँ जगेर्ना गर्ने हाम्रो इच्छा हो भने सायद अरुण उपत्यकालाई हाम्रो तर्फबाट केही सहयोग गर्न सकिन्छ कि, हाम्रो तर्फबाट के गर्न सकिन्छ, सायद त्यो बारेमा पनि हामीले छलफल चलाउने आवश्यक छ जस्तो देखिन्छ यहाँनिर।
यसका मेन भोकलिस्ट, मेन गायक हुनुहुन्छ नि पुस्तका खड्का र नवीन खड्का, उहाँहरू अहिले पनि लोक भाकामा संलग्न त देखिनु नै हुन्छ। तर मलाई लाग्छ जहाँसम्म उहाँहरू अरुण उपत्यका लोकदरी समूहलाई नै अहिले कन्टिन्यूहरू दिइराख्न सक्नु भएको छैन, विशेष कारण त आर्थिक अवस्था नै भयो जस्तो लाग्छ मलाई। उहाँहरूका रमाइला टिपिकल लोक भाकाहरू सुन्न एकदमै रमाइलो लाग्छ मलाई, किनभने यहाँ पनि मैले दुई चारवटा हेर्ने मौका पाएको छु, युट्युबमा अवश्य पनि देख्न सकिन्छ। तर यहाँ हाम्रो एकजना भुटानी समुदायमा एकजना दाजु हुनुहुन्छ, जीवन कोइराला हुनुहुन्छ, उहाँले यस्ता क्यासेटहरू धेरै बेला भन्नु भएको छ। हजुर, उहाँसँग पनि यसको विषयमा धेरै जानकारी छ, उहाँलाई पनि कुनै दिन हामी उहाँहरूसँग सलसल्लाह गरेर के गर्ने उहाँहरूलाई, हामी नेपाली भाषी नेपाली लोक सांस्कृतिक मन पराउने व्यक्तित्व होइन, उहाँ अरुण उपत्यकालाई हामीले बचाउनु पर्छ, हामीलाई पनि उहाँहरूले विभिन्न लोकभागाहरू पस्किनुहुन्छ जस्तो लाग्छ हामीलाई, हाम्रो पनि एउटा महत्त्वपूर्ण कदम रहन सक्छ। इन्द्रजी कस्तो लाग्छ तपाईँलाई?
एकदम ठिक कुरा गर्नुभयो। अब फेरि यति धेरै लोकभाका र लोकभाका यो बिउताउन सक्ने अथवा भनौँ लोकभाकालाई यो जिउँदो राख्न सक्ने अरुण उपत्यकाको कुरा गऱ्यौँ हामीले। अब फेरि अरुण उपत्यकाको अर्को मिठो धुन तपाईँहरूलाई सुनाउने बेला भएको श्रोताहरू। हामी झिमीमा झिमी पानी पर्यो भन्ने यो रोपाइँ गीत सुन्छौँ। त्यसको लागि हामीलाई अनुरोध गरेर पठाउनु भएको छ खगेन्द्र खतिवडाजीले सल्सबरीबाट। उहाँले लेख्नु भएको छ, सदा चाहिँ आज पनि हजुरहरूको नियमित श्रोता रेडियो सुन्न तयार छु हजुर। आज म एउटा नेपाल यो गीत निम्न साथीहरूलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। र साथीहरूको नाम उहाँले लिनुभएको छ, माता पिता भनेर लेख्नु भएको छ, मेरी प्यारी सरस्वती भनेर लेख्नु भएको छ, सीता स्मारिका कृष्ण टिका फुलमाया इन्दिरा दुलाल कपिल दुलाल सुशील निरौला मित्र भण्डारी भीम सुतार लाल दाहाल र नवा आगन्तुक सबै भुटानीहरूलाई यो मिठो गीत सुनाउन चाहनु भएको छ। श्रोताहरू तपाईँहरूलाई पनि हामी यो मिठो गीत सुनाउँछौँ अरुण उपत्यकाको अर्को सङ्गीत सौगात झिमीमा झिमी पानी पर्यो।
यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी। We'll be right back.
नै
सूचना संगीत र कलाको संगम तपाई हाम्रो आफ्नै कार्यक्रम
हरेक आइतबार दिउँसो एक बजे रेडियो एडलेट 101.5 मेगाहर्जमा
नबिर्सिनु है सुन्न
हजुर श्रोताहरू तपाईँ सुन्नुहुन्छ रेडियो एडलेट 101.5 मेगाहर्जको यो तरङ्गमा भोइस अफ साङ्गेला यो युवा आवाज युवा संसारको यो विज्ञापनभन्दा अगाडि तपाईँ झिमीमा झिमी पानी पर्यो भने अरुण उपत्यकाको त्यो मिठो लोक भाका सुन्दै हुनुहुन्थ्यो तपाईँ हामीलाई अनलाइन मार्फत रेडियो डट एडले डट इडियु डट एयु मार्फत संसारभर सुन्न सक्नुहुन्छ भने तपाईँको फुर्सदको समयमा हामीलाई आइपिएच जर्नल डट कममा पनि सुन्न सक्नुहुनेछ तपाईँ यदि रेडियो एडलेटको मेम्बर हुन चाहनुहुन्छ भने सब्सक्राइब गर्न चाहनुहुन्छ भने तपाईँले वार्षिक रूपमा $52 तिर्नुपर्नेछ भने तपाईँले कन्सेसन कार्ड तपाईँसँग छ भने $26 तपाईँले यो रेडियो एडलेटको सब्सक्राइबर बन्न सक्नुहुनेछ मलाई अघिको झिमेमा झिमे जुन रोपाईँको यो गीत सुन्दाखेरि मलाई केही पहिले अगाडि भन्न पहिले भुटानमा बस्दाखेरि एउटा कविता पढेको थिएँ त्यो कविताको याद आयो असार पन्ध्र ठुलो खेतको आज रोपाई हाम्रो निल गगनमा बादल छैन हेर दिन कति राम्रो लाग्यो बेठी आइन जेठी छुप छुप रोप्छिन् धान उता त के आयो म अहिले बिर्सेँ है
यति पढेको कविता हो त्यति पनि तपाईँले सम्झना आएछ इन्द्रजी तपाईँलाई एकदमै यो गीत जो हामीले प्रस्तुत गऱ्यौँ त्यसमा जोड दिनुभयो एकदम श्रोताहरूलाई रमाइलो लाग्यो होला
हजुर
अरुण उपत्यका लोकदोरी अरुण उपत्यका लोक सांस्कृतिक समूह छ जो अहिले अघि हामीले कुरा गऱ्यौँ भने आर्थिक रूपले अलिकति
कमजोर अवस्थामा
भएकोले गर्दाखेरि विभिन्न त्यसका सदस्यहरू कता कता जागिरमा जाने गर्ने गर्दाखेरि उहाँहरूको समूह अहिले त्यति तरिकाले चलिरहेको छैन हामी पनि लोक संस्कृति माया गर्छौँ भने लोक संस्कृति माया गर्छौँ भने उहाँहरूलाई सहयोग गरेर केही कसरी आर्थिक रूपले हुन्छ कि नैतिक रूपले कसरी गर्न सकिन्छ हामी यो अरुण उपत्यकाको कुरा गर्दाखेरि मलाई त एकदमै रमाइलो लाग्छ अहिले पनि तर भुटान छोड्दा त म सानै थिएँ
र
क्याम्पमा बस्दा पनि यी गानाहरू बजिरहेको थिएँ कि अरुण उपत्यका सांस्कृतिक समूहलाई चाहिँ लोक सांस्कृतिक समूहलाई चाहिँ हामी विभिन्न अवसरका गीतहरू लोक भाकाहरू प्रस्तुत गरेर नेपाल नै एकदमै चर्चित बनाउने एक समूहको रूपमा उहाँलाई चिनिन्छ
हजुर श्रोताहरू तपाईँलाई हामी लोक भाकाहरू सुनाउँदै गर्छौँ अब देवीजीको हातमा एउटा मिठो लेख छ नेपालीमा सबैभन्दा बढी किताब कसले लेखे भन्ने विषयमा
मेरो हातमा परेको छ किताब तपाईँ पढ्नुहुन्छ नि किताब त इन्द्रजी
म पढ्छु निकै पढ्छु म किताब
म पनि पढ्छु नै तर पनि अब अहिले हिजोआज चाहिँ आफ्नो कोर्सले गर्दाखेरि पनि होला व्यस्त भएर त्यति किताबहरू
म चाहिँ अहिले स्टिभ जब्सको बायोग्राफी पढ्दैछु
ए हजुर मैले पनि पढ्न खोजेको त्यो एउटा किताब हो हालै अरू विभिन्न पुस्तकहरू पनि आइरहेका छन् तर यो अस्ट्रेलियामा तपाईँको समय त्यस्तो कि समय एउटामा व्यस्त भएपछि किताब पढ्न चाहिँ त्यो विकेन्ड पर्खिनुपर्ने अथवा छुट्टी पर्खिनुपर्ने भइरहेको छ मैले यो तपाईँले कुरा उठाइहाल्नु भयो यो नेपालमा सबभन्दा बढी पुस्तक कसले लेख्यो होला भनेर कि
हजुर
सायद हामी श्रोताहरूलाई आज तारानाथ शर्माको बारेमा अलिकति जानकारी दिने होला जस्तो लाग्छ इन्द्रजी हो
तारानाथ शर्माको चाहिँ दाबी होइन सबैभन्दा बढी मैले पुस्तक लेखेँ भन्ने छ सायद कति लेखेका छन् गरे उनले
होला पनि उहाँका पुस्तकहरू धेरै नै छन् जतिसम्म हामीलाई जानकारी आएसम्म तर मैले सानो म रेफ्युजी क्याम्पमा भुटनिस रेफ्युजी क्याम्पमा बस्दाखेरि म सानो 4-5 कक्षामा पढ्दाखेरि 9 र 10 कक्षा पढ्ने दाजुहरूले त्यो महेन्द्र माला भन्ने पढ्नुहुन्थ्यो नि
दाजु दिदी हजुर
सायद त्यो पनि उहाँले एडिट गरेर उहाँ त्यो लेख्नु भएको उहाँलाई मलाई जहाँसम्म जानकारी छ त्यहाँ चाहिँ विभिन्न कथाहरू हुन्थ्यो क्या इन्द्रजी किन म सानैदेखि अहिले कुरा गर्दै थिएँ पढ्नको लागि चाहिँ एकदम इच्छुक व्यक्ति त्यहाँ मजाका कथाहरू हुन्थ्यो क्या लामा लामा कथाहरू हुन्थ्यो त्यो पढेर मलाई एकदमै त्यतिखेर सानो हुँदाखेरि रमाइलो लाग्थ्यो
तारानाथ शर्मा कुरा गर्दाखेरि भुटानमा नेपाली भाषाको करिकुलम बनाउने तारानाथ शर्मा हुनुहुन्छ होइन उहाँलाई मैले धेरै ट्राई गरेँ यो भुटानको करिकुलमको इतिहासको बारे नेपाली करिकुलमको इतिहासको बारेमा जिज्ञासा राख्ने तर उहाँसँग भेट भएर त्यस विषयमा धेरै छलफल गर्ने मौका त मिलिहालेको छैन र पनि भविष्यमा यो मौका मिल्नेछ भन्ने म आश गरिरहेछु
म प्रस्तुत गर्दैछु त्यही हामीले कुरा गरिहाल्यौँ तारानाथ शर्माको दावी तर दावी छ म धेरै पुस्तकहरू नेपालमा लेख्ने व्यक्ति हुँ मेरो रेकर्ड छ भनेर उहाँले रेकर्ड आफ्नो दावी गर्नुभएको छ. उहाँले अहिलेसम्म 226 पुस्तक छपाइसक्नु भएको छ.
हजुर,
उनको यो सूचीमा सम्पादन गरेका पुस्तकहरू पर्दैनन्. जस्तो अघि हामीले कुरा गऱ्यौँ महेन्द्र माला जो पहिला थियो नि 9 र 10 को करिकुलम पुरानो एसएलसीको करिकुलममा उहाँ त्यो उहाँले सम्पादन गर्नुहुन्थ्यो क्यारे जस्तो लाग्छ मलाई.
तारानाथ शर्मा 1991 असार 9 गते प्रजापति उपाध्याय र देवी र देवकीका जेठा छोराको रूपमा इलाम बरबोटेमा जन्मेका हुन्. उनी जन्मेको ठाउँलाई त्यति बेला शीतलपाटी भनिन्थ्यो. घरछेउ ठुलो बरको रुख भएकाले पछि गाविसको नाम नै बरबोटे भएछ त्यहाँनिर. होइन, संयोग उनको परिवार बसाइसारेर चाहिँ फिकलको ठाउँलाई अहिले बरबोटे भनिन्छ. बसाइसारी गएको बसाइसार त त्यस ठाउँको नाम सुदुङ थियो अरे. उहाँ गएपछि फेरि बरबोटे नि भएको रहेछ. तारनाथलाई बोधनारायण घिमरेले धुल्ले टीमा अक्षर चिनाएका हुन्.
धुलेपाटीमा
अक्षर चिनाएका हुन्. घरको सिकामा उनी सिकाउँथे. अक्षर चिनिसकेपछि रुद्री चण्डी के पढेछन् उनले. होइन, वेद पढेछन्, संस्कृतको अमरकोश पनि उनले घोकेछन्, ज्योतिषको गणना गर्ने किताब भासोती पनि उनले पढेछन्. होइन, बोधनारायण धुलेटीबाट र पढेछ गणना 1989 पात्रो बनाएर उनले सकिए अरे. पात्रो चाहिँ 1989 पात्रो सायद उनले ज्योतिषी विज्ञान अथवा ज्योतिषी ज्ञान लिएपछि पहिलोचोटि आफूले बनाएको यो पात्रो हो.
हजुर, तारानाथ शर्मा जो हुनुहुन्थ्यो उहाँ एकदमै विद्वत वर्ग मानिनुहुन्छ नेपाली साहित्य जगत अथवा नेपाली भाषा जगतमा भनौँ न. उहाँको मेरो जानकारीमा आए अनुसार इन्द्रजी उहाँको खास थर चाहिँ भण्डारी रहेछ. तर उहाँले बनारस पढ्न गएपछि उहाँको नाममा तारानाथ शर्मा झुन्डाउनु भएको रहेछ. चार कोरी वर्षको सङ्घारमा पुग्न लाग्दा पनि उनी फुर्तिला छन्, सक्रिय छन्. दिल्ली बजार स्थित टाइम्स इन्टरनेसनल कलेजका प्राचार्य. उनी नेपालकै पहिला पाका व्यक्ति जो प्राचार्य हुनुहुन्छ उहाँ पढ्नुहुन्छ. लेखन यात्राले 6 दशक पार गर्दा पनि थाकिसकेका छैनन्. नेपाली अङ्ग्रेजी भाषाको शब्दकोश लेखिरहेको छु भन्नुहुन्छ अहिले उहाँ.
हजुर, अब फेरि उहाँको तारानाथ शर्माको विषयमा छलफल गर्ने नै छौँ देवीजी. अब हामी
फेरि हाम्रो लोक संस्कृति भाकाहरू प्रस्तुत गर्ने क्रममा जान्छौँ होला इन्द्रजी.
हजुर, अब मसँग छ एउटा पूर्वेली भाका लाग्दैन माया भन्ने. श्रोताहरू तपाईँलाई यो मिठो भाका फेरि पस्किँदैछु.
हजुर, यो साँझमा रमाइला रमाइला लोक भाकाहरू तपाईँहरूलाई हामी पस्किरहेका छौँ र विभिन्न जानकारीहरू पनि तपाईँलाई दिइरहेका छौँ। अरुण उपत्यका लोकदरी लोक सांस्कृतिक समूह जो छ हाम्रो एकदमै हामीलाई विदेशमा रहँदा पनि लोक भाकाहरू सम्झाउने एकमात्र समूह जस्तो लाग्छ इन्द्रजी मलाई। उहाँहरूले विभिन्न चाडपर्व विभिन्न अवसरका गीतहरू निकाल्नुहुन्छ र नेपालका पूर्वदेखि पश्चिमसम्मका भाकाहरू सङ्कलन गरेर श्रोतामाझ पुर्याउने जमर्को गर्नुहुन्छ। जस्तै विवाह अघि हामीले एउटा रोपाईको सुनिहाल्यौँ, विवाहको पनि उहाँहरूले हजुर दसैँ तिहारका गीत दसैँ तिहारका विभिन्न गीतहरू जस्तो देउसी भैलोहरू त्यति मात्र होइन मारुनी नृत्य मारुनी गीतहरू होइन उहाँहरू एकदमै पोख्त हुनुहुन्छ यसमा। अनि दाई दाईको
गीत गरेछ
उहाँहरूलाई चाहिँ एकदमै हामी चाहिँ सेल्युट नै गर्नुपर्छ क्या,
साकेलाको गीत पनि ल्याएको छ।
हामी विदेशमा रहेर हामी मात्र होइन सम्पूर्ण नेपाली दाजुभाइहरू जति हुनुहुन्छ विश्वभरि छरिएर बस्नु भएको छ नि, उहाँहरूलाई चाहिँ युट्युबबाट अथवा कहीँबाट पनि यस्ता यस्ता गीतहरू अरुण उपत्यका गीतहरू सम्झिनु भयो भने सुन्नु मौका पाउनु सुन्ने मौका पाउनुभयो भने उहाँहरूलाई एकदमै झल्झली सम्झना आउँछ क्या, जस्तो हामीलाई आइरहेको छ अहिले होइन। हामी यो गीत प्रस्तुत गरेपछि हामी एउटा जिज्ञासा हामीलाई आएको छ, यो रेडियो एडलेटलाई सब्सक्राइबरको कुरा गर्दाखेरि किन सब्सक्राइब गर्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने एउटा जिज्ञासा
हजुर खगेन्द्रजीले हामीलाई
खगेन्द्रज्यू हाम्रो श्रोता हुन्छ। अघि एउटा गीत पनि उहाँहरूले अनुरोध गर्नुभएको थियो, हामीले उहाँको लागि प्रस्तुत गऱ्यौँ उहाँ र उहाँको परिवारको लागि। खगेन्द्रजी हाम्रो यो कार्यक्रम हाम्रो यो रेडियो एडलेट यस्तो रेडियो जो सामुदायिक रेडियो यसलाई कम्युनिटी रेडियो भन्छ, जहाँ गभर्मेन्टबाट कम्ती फन्ड आउँछ र एडभर्टिजमेन्ट यसमा चल हुँदैनन्
हजुर, एडभर्टिजमेन्ट सम्पूर्ण रेडियोको सम्पूर्ण खर्चको सायद 15-20% मात्रै गभर्मेन्टले
हजुर। अनि यो पार्ट अफ रेडियो पार्ट यो रेडियो चाहिँ पार्ट अफ एडलेड युनिभर्सिटी हो, कति खर्चहरू एडलेड युनिभर्सिटीबाट आउँछ भने कति चाहिँ यस्तै श्रोताहरू जसलाई रेडियो एडलेड मनपर्छ जस्तो तपाईँ जस्तो श्रोता जो रेडियो एडलेड मार्फत आउने कार्यक्रम विभिन्न नेपाली भाषाका कार्यक्रमहरू छन् दुईवटा तिनवटा तपाईँ सुनिराख्नुहुन्छ, हामीलाई कन्टिन्यू गर्नको लागि तपाईँले सब्सक्राइब गर्ने हो। रेडियो एडलेडमा खर्च भनेको एक दिनको कार्यक्रम सम्पूर्ण कार्यक्रम चलाउन 2000 खर्च हुन्छ, 2000 बढी खर्च हुन्छ। यी खर्चहरू कहाँबाट निकाल्ने भन्दा थोरै गभर्मेन्टबाट ग्रान्ट आउँछ, थोरै एडलेड युनिबाट आउँछ भने धेरै चाहिँ श्रोताहरू जसले एडलेड जसले रेडियो एडलेडलाई मन पराउनुहुन्छ
उहाँहरूले नै सब्सक्राइब गरेको पैसाबाट रेडियो एडलेड चलिरहेको छ। सामाजिक सामुदायिक रेडियो भएको कारणले गर्दाखेरि सरकार र विज्ञापन यहाँ धेरै बज्दैन, विज्ञापन भन्दा पनि समुदायबाट आएको सहयोगबाट नै यो कार्यक्रम रेडियो चल्ने गरेका छ।
यस्तै सहयोगले गर्दाखेरि विभिन्न कार्यक्रमहरू हामी तपाईँ सामु पस्किन जहिले पनि समर्थ रहनेछौँ। यो रेडियो एडलेड 101.5 MHz कार्यक्रम भोइस अफ साङ्ग्रिला यहाँ सुनिरहनु भएको छ, तपाईँलाई साथ दिइरहेका छौँ म देवी पोखरेल र इन्द्रजी। हामी कुरा गर्दै थियौँ तारानाथ शर्मा जो नेपालमा सबैभन्दा धेरै पुस्तक लेखेर आफ्नो रेकर्ड कायम छ भन्ने दावी गर्नुहुन्छ। अहिले तारानाथ शर्माको कुरा गर्दाखेरि उहाँले राजदरबार हत्याकाण्डबारे उपन्यास लेख्ने तयारीमा हुनुहुन्छ भने चन्द्र शमशेर राणाबारे पनि लेख्ने विचारमा उहाँ हुनुहुन्छ, नियात्रा पनि लेखिरहेको उहाँले बताउनु भएको छ।
अब अघि मैले अलिकति अगाडिको कुरा सुनाएँ सानो हुँदाखेरिको तारानाथ शर्माको, तारानाथ शर्मा त्यतिखेर जतिखेर चाहिँ ज्योतिषी गणना सिक्दै हुनुहुन्थ्यो होइन, धुले पार्टीमा चाहिँ कोरेर सिक्दै हुनुहुन्थ्यो गणना, जतिखेर चाहिँ उहाँले पात्रो बनाएर निकाल्नु भयो त्यतिखेर चाहिँ गाउँमा अक्षर चिन्ने एकदमै थोरै मात्र मान्छे थिए अरे होइन, आफूले चाँडै फरर लेख्न पढ्न जानेकोमा चाहिँ उहाँ तारानाथ शर्मा मक्ख परेको थियो त्यतिखेर सानो केटाकेटी धेरै फरर जान्दा चाहिँ त्यसै याद गर्दाखेरि चाहिँ मलाई पनि अचम्म लाग्छ, मैले चाहिँ कहिले अक्षर चिने भने मलाई थाहा छैन होइन,
मेरो पनि खासै भन्ने पनि थाहा छैन, तर अब यसो विचार गर्दाखेरि स्कुल गएपछि चिन्ने होला जस्तो लाग्छ आफैलाई चाहिँ,
तर म चाहिँ भुटानमा जस्तै धेरै स्कुल गइनँ, मलाई लाग्छ मैले गरेको गतिविधि केटाकेटी हुँदाखेरि 5 वर्ष 4 वर्ष 4-5 वर्ष बिचमा मैले के गरेँ भन्ने कुरो थाहा छ, तर 5 वर्षको हुँदाखेरि चाहिँ मैले स्वस्थानी पढेको थाहा छ मलाई, तर मैले कहाँबाट सिकेँ त्यो नेपाली पढ्न भन्ने कुरो थाहा छैन। सायद तारानाथ शर्मा पनि त्यसरी फरर पढ्न सक्नुहुन्थ्यो होला सायद। एक दिन उनले बरको रुख लिएर कागजको टुक्रा फेला पारेछन् होइन, रुख भने पढ्न तम्सेका उनले अक्षर बुझ्नै सकेनन् अरे होइन, फर्र पढ्न सक्ने थिएँ तर ऊ अक्षर बुझ्न सकेनन्. आमालाई खुब जान्ने ठान्थेँ तर अक्षरै चिन्न नसकेपछि उहाँ रोएँ भन्नुहुन्थ्यो उहाँले होइन. त्यति नै बेला आइपुगेँ लाउरेको यो यो त अङ्ग्रेजी हो भनेपछि झसङ्ग भएछन् उहाँले. भनेपछि उहाँले फर्र पढ्न जानेको छ नेपाली रहेछ तर त्यो भेटेको चाहिँ अङ्ग्रेजीमा रहेछ होइन. भने त्यतिखेर उहाँलाई थाहा भएछ कि म चाहिँ नेपाली मात्रै जान्दा छु अङ्ग्रेजी जान्दो रहन्छु.
यस्तो यो अङ्ग्रेजीको कुरा निकाल्दा रमाइलो तारा शर्मासँग सम्बन्धित एउटा तथ्य छ. कोलकाताबाट कोलकातामा अङ्ग्रेजबाट अपमान सहनु परेपछि उहाँका बुवा प्रजापति उपाध्याय जो हुनुहुन्छ उहाँले इखिएर तारानाथलाई अङ्ग्रेजी पढाउन पनि थाल्नुभएछ. प्रजापति इलाम सदरमुकाम स्थित माल अड्डामा काम गर्नुहुन्थ्यो. बेला बेलामा भारत गइरहने प्रजापतिलाई तत्कालीन बडा हकिम महावीर शमशेरले काम दिएर कोलकातामा पठाएका थिए. त्यहाँ अल्मलिएर सुटबुट लगाएको अङ्ग्रेजलाई हिन्दीमा जवाफ फर्काएपछि आँखा देख्दैनौ भन्ने जवाफ उहाँले पाएपछि अङ्ग्रेजी जानेका भए त उनले अङ्ग्रेजलाई सोध्ने थिएनन् नि. त्यस्तो खालको कुरा उहाँको एउटा तथ्य छ. विनम्रपूर्वक सोद्धा अपमानित भएपछि आँखामा आँसु गएर रसाइरहँदा छोरालाई अङ्ग्रेजी पढाउने अठोट पनि उहाँका बुवा तारानाथ शर्माका बुवा प्रजापति उपाध्याय चाहिँ अङ्ग्रेजी आफ्ना छोरा तारानाथलाई चाहिँ
अङ्ग्रेजी पढाउन कम्मर कसेर लाग्नु भएको छ होइन. तारानाथ शर्मा फिक्कलमा डेरा बसेर चन्द्रमोहन मिडल स्कुलमा चाहिँ एकचोटि 3 कक्षासम्म अङ्ग्रेजी पढ्न थालेका थिए रहेछन् त्यतिखेरै होइन. उनले परशु प्रधानले नेपाली पुस्तकको एक पाना पढ्न लगाउनु भयो. मैले पनि फर्र पढेँ भन्नुभयो उहाँले. तर भएन भन्नुभएको छ उहाँले चाहिँ है. परशु प्रधानले चाहिँ तपाईँले पढेको भन्नु भएन भन्नुभएको छ. पढेर के बुझ्यो भनेर पनि सोध्नुभएको छ उहाँले. मैले केही पनि बुझेको थिइनँ भनेर उहाँले जवाफ फर्काउनु भएको छ. त्यसपछि चाहिँ पढ्ने कुरा पढ्दा कतिखेर अड्किने, कतिखेर पूर्ण विराममा रोक्ने, कतिखेर कमामा रोक्ने, त्यो भाका हुन्छ नि, शैली हुन्छ नि पढ्ने. त्यतिखेर चाहिँ परशु प्रधानले प्रोत्साहन दिएपछि नेपाली भाषाको पढ्ने शैली उहाँलाई थाहा भएको रहेछ.
उहाँले अङ्ग्रेजीका साथसाथै विभिन्न नेपालीमा त्यतिखेरैदेखि उहाँको पोख्त भाषा शैली, भाषा विज्ञान उहाँ निकै नै जान्नुहुन्थ्यो. र त्यतिकैमा उहाँले 6 कक्षासम्म इलामको फिक्कलमा पढ्नुभएछ. र त्यसपछि दार्जिलिङको सेन्ट जोसेफ कलेजमा उहाँले 9 कक्षा मा भर्ना भएर जिल्ला प्रथम हुँदा 12 कक्षासम्म पढे. र थप पढाइका लागि बनारस गए. बिए सकेर घर फर्केका बेला पिताजीले हेडमास्टर खाली छ यतै बस, अब पढाउन सक्दिनँ भनेर रोक्न खोजे. तर म अनेक बहाना बनाएर 70 रुपियाँ मागेर काठमाडौँ छिरेको थिएँ भन्नुहुन्छ उहाँले.
काठमाडौँमा छिर्नुभयो उहाँ. भनेपछि उहाँलाई पढ्न यति धेरै रुचि थियो कि हेडमास्टर भएर गाउँको जागिर खान पनि उहाँलाई इच्छा थिएन.
होइन, उहाँले पढ्न र लेख्न चाहिँ उहाँलाई सानैदेखिको उहाँको त्यो खुबी चाहिँ दर्शाउनु भएको छ. यहाँ
काठमाडौँमा पुगेपछि उहाँले छात्रवृत्ति अथवा स्कलरसिपको लागि चाहिँ एप्लिकेसन दिनुभएछ है. र त्यो यसको सफल पनि हुनुभएछ र पटना जानुभएछ पढ्न. पटना भनेको अहिले पर्छ बिहारमा होइन,
बिहारको राजधानी
पर्छ. त्यसपछि जानुभयो अनि अङ्ग्रेजी त्यहाँ सिक्नुभएको छ केही मात्रामा होइन. इङ्ग्लिस एज अ सेकेन्ड ल्याङ्ग्वेज भनेर जन पढाइन्छ त्यो पनि उहाँले सिक्नुभयो. उनले अमेरिकाको विस्किन्स विश्वविद्यालय भाषा विज्ञानमा विद्यावादी गर्नुभयो. त्यो पढ्दै माथिको कुरो आउँदैछ. नेपालका कलेजमा त पढाएँ नै, अमेरिकामा पनि पढाउन भ्याएँ उनले. सायद अहिले अमेरिकामै बस्नुहुन्छ क्या अरे मलाई लाग्छ. मैले तारानाथ शर्मालाई पछिटोचोटि काठमाडौँमा भेटेको भनेको 2007-08 सालमा हो. एउटा नेपाली साहित्यिक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रममा मैले पहिलोपटक पछिल्लोचोटि भेटेको थिएँ उहाँसँग. छोटो कुराकानी भयो उहाँसँग, धेरै कुराकानी त मैले त्यतिखेर गर्नु भएन. अनि 4 वर्ष अघिसम्म भिजिटिङ प्रोफेसरको रूपमा अमेरिकी विश्वविद्यालयमा पढाउने गर्थेँ अरे होइन. उहाँले के भन्नुहुन्छ भने मैले अङ्ग्रेजहरूलाई पनि पढाएर पिताजीको इच्छा पुरा गरेँ. भने उहाँ पिताजीले प्रजापतिले चाहिँ अङ्ग्रेजले यति धेरै हेलित गरेकोले गर्दा म अङ्ग्रेज पढाउँछु भनेर उहाँले जब छोरालाई हिम्मत कसरी लाग्नु भएको थियो उहाँको इच्छा पुरा गर्नु. देवीजी अब एउटा सङ्गीत सुनाउने हो कि श्रोताहरूलाई.
हजुर, अब हामी आजको श्रोताहरूलाई थाहा छँदैछ हामी विभिन्न लोक भाकाहरू प्रस्तुत गर्दैछौँ आज कार्यक्रममा. यस क्रममा कुन चाहिँ हामी प्रस्तुत गर्छौँ?
हामी मलाई लाग्छ साकेला सुनाउँ कि के हो?
हुन्छ, साकेला लो अरुण उपत्यकाले साकेला पनि प्रस्तुत गर्नुहुन्छ, रमाइलो छ।
राई भाका लाग्छ मलाई, राईको
पर्व आउँछ साकेला भन्ने, त्यहाँ चाहिँ उहाँले त्यो ढोल बजाएर नाच्नुहुन्छ। हामीले उहाँ नेपालमा हुँदा पनि कति ठाउँमा, स्पेसली मैले धारण बस्दाखेरि धेरै ठाउँ देखेको छु होइन, उहाँले एकदमै रमाइलो तरिकाले त्यो ढोल हुन्छ, ठुलो ढोल हुन्छ उहाँहरूसँग, त्यसले बजाएर चाहिँ वरिपरि घुम्दै सेलिब्रेटी दाजुभाइहरू नाच्नुहुन्छ।
देवीजी म यसमा जोडिहाल्छु, यसपालि भुटनिज अस्ट्रेलियन एसोसिएसन इन साउथ अस्ट्रेलिया भाषाले पनि यसको एनुअल डे May 13 अथवा मेको दोस्रो शुक्रबार जुन हामीले पहिलेदेखि मनाउने गरेका छ भुटानीहरूको साउथ अस्ट्रेलियामा सेटलमेन्ट डे भनेर, त्यो चाहिँ यसपालिको साकेला स्पेसियल बनाउने भन्ने तयारी भएको छ मैले बुझेको छु।
र
भुटानी समुदाय र नेपाली समुदाय जो चाहिँ साकेला पर्व मान्नुहुन्छ उहाँहरूको लागि खुसीको विषय होला। अब श्रोताहरू, हामी सिमली सेउली भाकेरा भन्ने यो साकेला पर्वमा गाइने मिठो भाका सुनौँ।
हजुर, सोही सोहीलाई एक रमाइलो साकेला भाका अरुण उपत्यका लोक सांस्कृतिक समूहको हामी आज को यो रमाइलो भाका प्रस्तुत गऱ्यौँ कार्यक्रम भैसव साङ्ग्रेलामा। हामी कुरा गर्दैछौँ तारानाथ शर्माको बारेमा, जो नेपालमा सबभन्दा धेरै पुस्तक लेख्ने व्यक्तिको रूपमा कहलाएका छन्। तारानाथ शर्माको पहिलो लेख भनेको इलाम शीर्षकको निबन्ध दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा प्रकाशित भएको थियो भने उहाँले लेख्ने क्रमहरू जारी राख्दा राख्दै विभिन्न लेखक, विभिन्न साहित्यकारहरूसँग मिलेर जर्रोवादी आन्दोलनमा पनि संलग्न हुनुभएको थियो उहाँ। र उहाँले कविता कमै लेख्छु भन्नुहुन्छ, किनभने त्यतिखेर दार्जिलिङमा हुँदाखेरि बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाहरू, माफ गर्नु श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटाहरू आउँदाखेरि लक्ष्मीप्रसाद देवकोटाले उहाँ स्वयंलाई कविता कहिले पनि नलेख्नु, किनभने कविता लेख्दा लेख्दै मेरो छाती पोल्न थालिसकेको छ, म भित्रभित्रै जल्छु भनेर उहाँको डायरीमा लेखिदिएको कारणले उहाँले कविता त्यति लेख्नुहुन्न भन्नुहुन्छ।
भनेपछि लक्ष्मीप्रसाद देवकोटाबाट निकै प्रभावित व्यक्ति हुनुहुँदो रहेछ तारानाथ शर्मा।
हजुर,
तारानाथ शर्माको बारेमा अरू हामी थप जान्छौँ। तारानाथ शर्मा विद्यार्थी छँदैखेरि विभिन्न पत्रपत्रिकामा र समालोचना लेखहरू छपाउने गर्नु भएको छ। उहाँको पहिलो पुस्तक नमस्ते भन्ने निबन्ध सङ्ग्रह रत्न पुस्तक भण्डारले, जुन नेपालमा अहिले निकै प्रख्यात पुस्तक प्रकाशकको रूपमा रहेको छ, 2018 सालमा छापेको थियो। दोस्रो कृति 2021 सालमा घोत्ल्याईहरू भन्ने, जुन चाहिँ समालोचना सङ्ग्रह रहेको थियो, त्यो छापिएको थियो भने सम्पादनको उहाँको सम्पादनमा चाहिँ गोपाल प्रसाद रिमालको आमाको सपना भन्ने कविताहरू, जुन हामीले सानो छँदाखेरि पढ्यौँ होइन, आमाको कविता पढ्यौँ, 2020 सालमा होइन उहाँले छपन सम्पादन गर्नुभएको थियो भने गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रह चाहिँ 2021 सालमा उहाँले सम्पादन गर्नुभएको थियो। भाषाशास्त्री है भाषा पोखरेल बाग्रेन्द्र पोखरेलले चाहिँ तारानाथ शर्माको लेखलाई नियात्रा नामकरण गरिदिएका हुन् होइन। उहाँले लेख्ने जति पनि लेखहरू हुनुहुन्छ उहाँलाई चाहिँ बालकृष्ण पोखरेलले नियात्रा लेख्ने गरेका छ भन्ने कुरो भनिदिएर छन्। बालकृष्णले रत्नश्रीमा 2023 सालमा छापिएको तारानाथको मे नाई साँगुको मेला भन्ने शीर्षकको लेखबाट चाहिँ तिमीले नियात्रा लेख्दै लेखेछौ भनेका थिए अरे होइन। उहाँले चाहिँ बेलातिर बरालिँदा चाहिँ उहाँले 2026 सालमा मदन पुरस्कार पाउनुभएछ होइन। उहाँको लेख धेरै छापिएपछि उहाँले जति पनि नेपाली साहित्यमा धेरै भन्नु है योगदान दिएको, उहाँको कदर स्वरूप चाहिँ मदन पुरस्कार उहाँलाई दिइयो 2036 सालमा। निबन्ध सङ्ग्रह मदन पुरस्कार पाउने यो पहिलो कृतिहरू, निबन्ध सङ्ग्रहमा त्यसभन्दा अगाडि मदन पुरस्कार कहिले पनि दिएको थिएन, यो पहिलोचोटि रहेछ। सम र समका कृति भनेर उहाँले अर्को पुस्तक निकाल्नु भएको छ 2039 सालमा, साझा पुरस्कार पायो त्यसले पनि। र 2023 सालमा रत्नश्री स्वर्ण पदक पनि उहाँले पाउनुभएको थियो। 2039 सालमा सर्वश्रेष्ठ पाठ्य पुस्तक लेखन भनेर पुरस्कार पनि उहाँले पाउनुभएको थियो। फेरि
तारानाथ शर्मा उहाँ समालोचनामा पनि पोख्त हुनुहुन्छ, उहाँका पुस्तक उहाँले पुस्तकहरू समालोचन गरेर पोख्त रूपमा सबैलाई चकित बनाउनुहुन्छ। उहाँ तारानाथ शर्माको समालोचनाको खुबी बढ्नु र उहाँ खारिनुमा विश्वेश्वर प्रसाद कोइरालाको पनि निकै ठुलो हात रहेछ। कोइरालासँग 2016 सालतिर पटनाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेर आएपछि जागिरको दौडधुप गरेका बेला उनको निकटता बढेको थियो। पद्मकन्या क्याम्पसमा दुईपटक विज्ञापन खुल्दा पनि विभिन्न वाहना बनाएर पाखा लगाइएपछि धर्मराज थापाले उनलाई डोल्याएर तत्कालीन प्रधानमन्त्री विश्वेश्वरसँग भेटाएका थिए।
हजुर, विश्वेश्वरको साथबाट सायद उहाँले पद्मकन्यामा पढाउनु पाउनुभयो होला होइन देवीजी।
हजुर, उहाँ 2007 सालको नेपालको आन्दोलनमा पनि निकै सक्रिय हुनुहुँदो रहेछ होइन।
हजुर,
झापामा बिबी चेमजोङ, नरेन्द्रनाथ बास्तोलाको अगुवाईमा रहेको काङ्ग्रेसको आन्दोलन, सहपाठी पासङ गोपरमा वीरेन्द्र खुजेलीसँग पछि लागेका थियौँ। उहाँले त्यसरी पछि लागेर विभिन्न आन्दोलनमा पनि सक्रिय हुनुभएको छ। इलामबाट 16 युवा लिएर तारानाथ शर्मा झापा झरेका थिए। बुधबारमा आयोजित कार्यक्रममा उनले पहिलोपटक भाषण ठोके,
राजनीतिमा
पनि उहाँले भाग लिनुभएको छ। उनीहरू कृष्णप्रसाद बास्तोलाको घरमा बसेर आन्दोलनको कार्यक्रममा सरिक हुन्थे।
झापाको प्रशासकले आत्मसमर्पण गरिसकेपछि काङ्ग्रेस कार्यकर्ता इलाम निएका थिए है। त्यतिखेर चाहिँ पशुपत शमशेर भन्सारका पिताजी बिरामी भएको सुनेर उहाँ तारा शर्मा त्यतातिर जानुभएछ, पशुपत नगरमा बस्नु हुँदो रहेछ होइन। पिताजीलाई भेटेपछि आइतबारतिर जानुभएछ उहाँ, आन्दोलनको ताका खुब आन्दोलनको बेला थियो त्यतिखेर होइन। केही दिनपछि ज्ञान त्यतिखेरको बडा हाकिम होइन विज्ञान शमशेर राणाले टुलीखेलमा आत्मसमर्पण गरेको समाचार आउनुभएछ। त्यतिखेर चाहिँ त्यो समाचार सुनेर चाहिँ निकै खुसी भएको थियौँ भन्नुभएको छ उहाँले होइन. हामी पनि गएका थियौँ त्यो उहाँ हेर्न भनेर उहाँले उल्लेख गर्नुभएको छ. बडा हाकिमले आत्मसमर्पण गरे उनी पासाङ गोपालमा र वीरेन्द्र खोलेजीको इलाममा दरबारमा बस्न थाले भने चाहिँ तारना शर्मा उता गएर बस्न थाल्नु भएको रहेछ. त्यसपछि चाहिँ
उहाँ अहिले निकै बुढेसकालमा बुढेसकालले छोइसकेको छ र पनि आफूलाई सधैँ व्यस्त राख्नुहुन्छ उहाँले र सबैलाई व्यस्त आफूलाई व्यस्त राख्न नै अनुरोध गर्नुहुन्छ. किनभने व्यस्त रह्यो, किताब पत्र पत्रिका पढ्यो, पुस्तक पढ्यो होइन, केही लेखन गर्यो, लेखन कार्य गर्यो भने चाहिँ आफूलाई डिप्रेसन हुँदैन भन्ने उहाँको भावना रहेको छ. असन्तुष्टिका लागि लेखेको बताउने तारानाथ लेखकै भरमा गुजारा चलाउन सक्ने अवस्था नरहेको बताउँछन्. यो पनि उहाँको कथन छ है.
हजुर.
हक्की स्वभावका उनी सरकारले आफ्ना लागि केही गरिदिएन भन्ने गुनासो पनि बेला बेलामा ओकल्छन्. अमेरिकामा थप 2 वर्ष पढाउँदा पेन्सन आउँछ, यहाँ मेरो केही छैन उनी भन्छन्.
हजुर. उनी देवताप्रति अन उति साह्रो विश्वास गर्दैन रहेछन् तारानाथ शर्मा. बरु साहित्यिक फाँटकै लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बागृष्णसम्मलाई श्रद्धा गर्छन्. मेरा ब्रह्मा विष्णु र महेश्वर भनेकै देवकटा पौडेल र समुन उनले भनेका छन् भने चाहिँ नेपाली साहित्यमा उहाँको रुचि, उहाँको लगाव, उहाँको भनौँ न आत्मीयता कति धेरै गहिरो छ भन्ने कुरो चाहिँ उहाँले साहित्यिक स्रष्टाहरूलाई के भन्नु भगवान् मानेको देखेर पनि हामी भन्न सक्छौँ.
तारानाथ शर्मालाई हामीले यति जानकारी गराएपछि बहुमुखी प्रतिभाका धनी पनि भन्न सकिन्छ.
एकदमै सकिन्छ.
हामीले आज कार्यक्रम भोइस अफ साङ्गेलामा तारानाथ शर्माको बारेमा विशेष जानकारी श्रोताहरूलाई पस्क्यौँ. उहाँ एक विशेष साहित्यकार, धेरै पुस्तक लेख्ने
नेपालीको
व्यक्ति र अङ्ग्रेजीमा पनि पोख्त अमेरिकाका विभिन्न विश्वविद्यालयमा पढाउने एक व्यक्ति. यो इन्द्र हामीले नागरिक news.com साबर गरेका थियौँ.
नागरिकबाट हामी लिएका थियौँ. श्रोताहरू तपाईँसँग बसेर धेरै भलाकुसारी गर्ने रहर थियो, धेरै गीत सङ्गीत सुनाउने रहर थियो, तपाईँलाई अरू पनि धेरै मिठा मिठा विषयवस्तु पस्कने रहर थियो. तर हामी हाम्रो अगाडि रहेको घडीको सुईले यहाँबाट बिदा हो, तेरो टाइम सक्यो भन्दैछ यहाँनिर अगाडि होइन देवी, हामी लाग्ने बेला भइसक्यो होला.
हजुर, हामी अब आज त बिदा त माग्नै पर्यो किनभने अब आउने कार्यक्रम रेडियो नोटले हामीलाई यहाँ बस्न दिँदैन गरे होइन.
हजुर. त्यसैले श्रोताहरू अर्को साता 9:30 रातको 9:30 तपाईँको रेडियो सेटमा फेरि पनि हामी भोइस अफ साङ्गेला लिएर उपस्थित हुनेछौँ. तबसम्मको लागि हामी आजको लागि बिदा दिन्छौँ. नमस्कार, शुभरात्रि.
शुभरात्रि.
तपाईँलाई जाँदा जाँदै हामी यो लसमा लस भन्ने फेरि पनि अरुण उपत्यकाको मिठो लोक भाका छोडेर जाँदैछौँ.
हस्त, नमस्ते.
Basta mucho.